नमस्कार। कार्यक्रम हातेमालोको आजको नयाँ श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजीको विजय मुख्य खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौ। कार्यक्रममा हामीले लागु पदार्थ दुर्व्यसनी सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौ। लागु पदार्थ दुर्व्यसनीले हाम्रो समाजमा व्यापक रूपमा जरो गाडेको अवस्थामा यसलाई न्यूनीकरण गर्नका लागि कसको भूमिका ठूलो रहन्छ, किन लागु पदार्थ दुर्व्यसनीमा विद्यार्थी भाइ बहिनीहरू र युवा अवस्थाका युवाहरू किन फसिरहेका छन् त भन्ने विषयमा पनि हामीले विभिन्न श्रृङ्खलामा कुराकानी गर्दै आएका थियौं। त्यस्तै गरी आजको कार्यक्रममा लामो समयदेखि शिक्षण पेसामा आबद्ध भएर काम गरिरहनु भएका कन्टिनेन्टल बोर्डिङ स्कूलका प्रधानाध्यापक विनोद पौडेल हुनुहुन्छ। लागौं उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ। सरलाई कार्यक्रम हातेमालोमा स्वागत छ।
धन्यवाद, नमस्कार।
आराम हुनुहुन्छ?
हजुर, ठिकै छ।
केमा व्यस्त रहनु भएको छ आजभोलि?
अब विद्यालयमा फुल टाइम नै दिनुपर्ने हुन्छ, त्यसो भएर विद्यालयतिर नै धेरै व्यस्त भइन्छ।
बिहानको क्लास, त्यसै गरी दिउँसोको क्लास,
हजुर,
र साँझ पनि अहिले चाहिँ अब विद्यालयहरूमा कोचिङ क्लास, ट्युसन पढाउने पनि प्रचलन आएको छ,
हजुर,
त्यसले गर्दा स्कुलमै व्यस्त हुनुहुन्छ,
हजुर।
अब बिहानदेखि बेलुकासम्म विद्यार्थीकै वरिपरि रहेर उनीहरूको निगरानी गर्ने र पढाउने ज्ञान दिने गरिरहँदा पनि विद्यार्थीहरूको मनोभावना बुझेर र तिनीहरूको मनोसाय के पढ्दा ठिक हुन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा चाहिँ खास उनीहरूको इच्छा चाहना चाहिँ अहिलेको यो अहिलेको परिवेशमा चाहिँ केमा चाहिँ बढी रुचि लागेको जस्तो लाग्छ यहाँलाई?
बच्चाहरू बढी खेल्न रमाउँछन्, बच्चाहरूलाई बढी इन्टरनेट अथवा मोबाइलका गेमहरूले तानिराखेको अवस्था छ। केही बच्चाहरूलाई ल्यापटपहरूतिर पनि उनीहरू त्यति नै खिचिएका छन् भने थोरै बच्चाहरूमा मात्रै पढाइप्रति सजगता भएको देखिन्छ।
खास गरी अहिलेको यो जुन कम्युनिकेसनको जमाना र हरेक कुरा फेसिलिटीले पनि अहिले हाम्रो समाजलाई अलिकति चेन्ज गरिसकेको अवस्थामा पढाइप्रति भन्दा बाहिरी कुरामा अलिकति लगाव भएको देखिरहँदा पनि खास यसले बाहिरी कुरामा लगाव भएको कुरा चाहिँ सकारात्मक कुरा त राम्रै पनि हो, तर पनि नकारात्मक बाटोमा पनि विद्यार्थीहरू हिँडेको देखिन्छ। खास गरी लागु पदार्थ दुर्व्यसनी प्रयोग गर्ने विद्यार्थीहरू पनि हाम्रो समाजमा धेरै नै छन्। त्यसले गर्दा विद्यालय र शिक्षकहरूले चाहिँ विद्यार्थीहरूलाई कस्तो ज्ञान प्रभाव गर्न चाहिँ आवश्यक पर्छ जस्तो लाग्छ यहाँलाई?
विद्यालय भन्दा पहिला पहिलो विद्यालय बच्चाको लागि घर नै हुन्छ। घरमा बच्चा कस्तो बनाउने भन्ने कुरा बाबुआमामा डिपेन्ड गर्छ। बाबुआमाले मैले जे गर्दैछु मेरो बच्चाले पनि त्यही सिक्छ भन्ने कुरा बुझेको खण्डमा त्यो घरमा बालबालिकाहरूले जुन कुरा सिक्छन् ती कुराहरू अवश्य नै सही सिक्छन् भन्ने हुन्छ र सिक्छन् पनि, किनभने गार्जियनले जे कुरा गरिराख्नु भएको छ त्यो कुरा नै बच्चाले सिक्ने हो। र गार्जियनले अथवा मातापिताले गरेका कुराहरू, जस्तै मान्नुहोस् कुनै घरमा बालबालिका छन् र मातापिता चुरोट अथवा सुर्ती लगायतका मद धुम्रपानहरू अथवा सुर्तीजन्य पदार्थहरू, त्यस्तै मद्यपान अन्तर्गतका पदार्थहरू सेवन गर्नु भएको छ उहाँहरूले भने, र उहाँहरूले लामो समय बिताइराख्नु भएको छ भने उहाँहरूलाई के लाग्दैन भन्दा मेरो बच्चाले सेवन गर्दा पनि केही फरक पर्छ भन्ने उहाँलाई लाग्दैन, होइन? र उहाँहरूले सजिलै आफ्नो बच्चालाई अब आगो ल्याउन लगाउने हो कि, त्यो चुरोट सल्काउन लगाउने हो कि, अथवा किनेर ल्याउन लगाउने हो कि, होइन, अथवा यति गिलासमा खन्याएर ले भन्न लगाउने हो कि, यसरी अत्यन्त सरल ढङ्गबाट बालबालिकाहरूले धुम्रपान र मद्यपानका लतमा फस्ने अवसर पाउँछन्। र त्यसमा फसिसकेपछि उनीहरूलाई, बच्चाहरू जहिले पनि के हुन्छन् भन्दा उनीहरू आफ्ना आमा बुवा भन्दा एक स्टेप अगाडि नै हुन्छन्। आमा बुवा श्रुतिजन्य पदार्थमा मात्रै सीमित हुनुहुन्छ भने बच्चाहरूले त्योभन्दा अगाडि गएर गर्ने भनेको एडिक्सन हो। ड्रग्स युज हो होइन र त्यो क्षेत्रमा पुर्याउनको लागि बाबा आमाको पनि ठुलो भूमिका छ
भन्नुको मतलब अब परिवारमा यस्तो खालको वातावरण भयो भने स्वत रूपमा जुन साना बालबालिकाहरू छन् युवा अवस्थाका युवाहरू छन्
उनीहरूले
स्वत रूपमा सिक्ने अवसर अथवा सिक्ने मौका पाउँछन् भन्ने कुरा यहाँको रह्यो
एकदम
अब वातावरणले असर त पक्कै पनि पार्ने भयो हरेक समाज परिवर्तन गर्नका लागि हरेक व्यक्ति परिवर्तन गर्नका लागि परिवर्तन हुनका लागि पनि समाजले परिवेशले परिवर्तन त पक्कै पनि गर्छ तर पनि जुन प्रभाव पर्ने जुन छ नकारात्मक बाटोमा प्रभाव पर्ने नकारात्मक बाटोमा जाने जुन नराम्रो क्रिया छ नराम्रो कार्य छ त्यसलाई रोक्नका लागि चाहिँ अब पहिलो कुरो त शिक्षा नै आवश्यक रहेको हुन्छ त्यो शिक्षा दिनका लागि र बाबुआमाले तपाईँको घरमा तपाईँको परिवारमा कसैले यस्तो प्रयोग गर्छ भने पनि यो चाहिँ खराब छ है भनेर चाहिँ विद्यालयले पनि सिकाउनु त पर्यो नि
अवश्य नै विद्यालयले यो काम गरेकै हुन्छ र सिकाइ धेरै प्रकारका हुन्छन् कतिपय कुराहरू बच्चाले हेरेर पनि सिक्छ कतिपय गरेर सिक्छ कतिपय पढेर सिक्छ र बच्चाले हेर्दाखेरि टिभीमा आउने विज्ञापनहरूबाट धेरै कुरा सिक्छ र टिभीमा आउने ठुला ठुला हिरो हिरोइनहरूका यो धुम्रपान मद्यपानमा आउने विज्ञापन
लगायत
फिल्महरूमा पनि उनीहरूले यति ठुलो मान्छे हुनलाई यस्तो खान पर्दो रहेछ
उनीहरूको
सिकाइ नकारात्मक धारबाट उनीहरूको सिकाइ अगाडि बढ्या हुन्छ र उनीहरूले के बुझ्छन् भने यी मान्छेहरूले यति ठुला छन् यति सम्पन्न छन् यति राम्रो लगाएका खाएका छन् र यिनीहरूले त्यसैले त यो मद्यपान धुम्रपान गरेकै कारणले पो यसो भएको पो हो कि भन्ने उनीहरूले एक प्रकारबाट त्यसलाई पनि सिकाएको नजरले हेरे हुन्छन् अनि अर्को अघि मैले भनिहालेँ परिवारको वातावरणबाट पनि उनीहरूको सिकाइ अगाडि बढाएको हुन्छ अब टिचरले पढाउने कुराहरू भनेका निश्चित विषयहरू टिचरलाई तोकिएको हुन्छ पाठ्यपुस्तक र पाठ्यभार दिएको हुन्छ त्यो पाठ्यपुस्तक र पाठ्यभार अनुसार रहेर बच्चाहरूलाई सिकाउनु पर्ने हुन्छ र त्यो निश्चित अवधिभित्र समय घन्टा तोकिएको हुन्छ त्यो अवधिभित्र उसले धेरै कुराहरू गर्नुपर्ने हुन्छ र विशेषतः जुन विषयमा यस्ता पदार्थहरूलाई छाड्नुपर्ने अथवा प्रयोग गर्न नहुने त्याग्नुपर्ने भन्ने जस्ता प्रसङ्गहरू हुन्छन् त्यो किताब पढाउने शिक्षक बाहेक अरूले त्यो विषयमा बच्चालाई सिकाउने कुराहरू भनेका ज्यादै न्यून हुन्छ समय कमै हुन्छ होइन अब विद्यालयको भूमिका यसमा अवश्य पनि निकै अहम छ किनभने एउटा बच्चालाई सिकाएर भोलि त्यो देशको भावी पुस्तालाई राष्ट्रको जिम्मेवारी सोप्नुपर्ने अवस्था छ र त्यही अनुरूप शिक्षकहरूले सिकाउनुहुन्छ अनि सिकाउने सन्दर्भमा बच्चाहरूलाई यिनै पदार्थहरू जो जसको कुसङ्गतमा परेर अथवा लतमा परेर उनीहरूले आफ्नो भविष्य त बिगार्छन् राष्ट्रलाई समेत खोक्रो बनाउने अवस्था सिर्जना हुन्छ भने यो अवस्थामा शिक्षकले ठूलो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ
तर पनि शिक्षकले भूमिका निर्वाह गर्नुपर्छ भनेर भनिरहँदा पनि जुन नर्मल रूपमा बुकमा पाठ्यक्रममा सामान्य रूपमा लेखिएको छ कि लागु पदार्थ चुरोट यो धुम्रपान यस्ताले चाहिँ अलिकति शरीरलाई असर गर्छ पैसा पनि नोक्सान शरीर पनि नोक्सान भनेर नर्मल रूपमा भनिएको छ तर पनि जुन विद्यार्थीहरूलाई जुन युवाहरूलाई चाहिँ अलिकति मनमा पस्ने खाले कुराले चाहिँ अलिकति जुन सुरुबाट यो खायो भने यस्तो हुन्छ यसले यसो गर्छ भन्ने तरिकाले चाहिँ जान नसकिएको हो कि भन्ने पनि गुनासो आइरहेको छ कि
हजुर अब शिक्षकले दिने किसिमका कुराहरूमा उसले पढाउँदै एउटा विद्यार्थीले दसौँ वर्षसम्म एउटा विद्यालयमा पढ्छ र उसलाई धेरै कुरा सिकाइएको हुन्छ त्यो सिकाइएको एउटा पार्ट पनि भयो त्यो होइन र सिक्ने सन्दर्भमा कतिपय विद्यार्थीहरूमा त्यो लागू हुन्छ कतिपयमा लागू हुँदैन सिकाइ यस्तो कुरा हो जो 100% होइन कि स्वरयान लागू हुन्छ भन्ने कुरा सम्भव पनि हुँदैन है सिकाइका विभिन्न चरणहरू हुन्छन् ती चरणहरूमा कसैले राम्रोसँग सिक्न सक्छ कसैले कम सिक्न सक्छ र यस्ता कुराहरूलाई रोक्नको लागि उनीहरूलाई मोटिभेट गर्न जरुरी हुन्छ बच्चाहरूलाई
होइन यस्ता मोटिभेट गर्न जरुरी हुन्छ भनिरहनु भएको छ अहिले यहाँ पनि एउटा स्कुल चलाएर स्कुलको एउटा सम्बन्धित पदमा बसेर स्कुलका विद्यार्थीहरूलाई लिड गर्ने पदमा हुनुहुन्छ खास अहिलेसम्म चाहिँ के गर्यो त कन्टिनेन्टल स्कुलले
अब बच्चाहरूलाई अनुशासनमा राख्नको लागि कन्टिनेन्टलले भरमग्दुर प्रयत्न गरिरहेकै छ र गर्छ पनि हिजोका दिनमा पनि गरेकै हो
होइन छोटकरीमा भन्दाखेरि हुन्छ नि अब मोटिभेसन दिने अथवा यस्तै यस्तो कुराहरूले उनीहरूलाई प्रभाव पार्न सक्यो भने यसको कम हुन्छ न्यूनीकरण हुन्छ भनिरहँदा पनि तपाईँहरू जस्तो पदमा बसेका शिक्षकहरूले हरेक सङ्गठनमा बसेर शिक्षकहरू हरेक स्कुलका विद्यालयका शिक्षकहरू हामी एकजुट भएर चाहिँ यस विषयमा चाहिँ अलिकति गम्भीर हुन जरुरी छ है भनेर हरेक हप्ता हप्तामा हरेक महिना महिनामा अथवा छ महिनामा एकचोटि मोटिभ क्लास
गराउन सकियो
भने चाहिँ धेरै नै प्रभावकारी हुन्छ भन्ने पनि हरेक समाजका व्यक्तिहरूले भन्छन् तपाईँ हामीलाई पनि अवगत
छ विश्वास पनि छ होइन अब एउटा कुरा म यहाँलाई के जानकारी गराउँ भने त्यो भनिरहँदा पनि भन्ने व्यक्तिमा कतिपय कुराहरू रहेका हुन्छन् होइन त्यो अनुबन्धित रहेका हुन्छन् जस्तो म चुरोट सेवन गर्छु या म मद्यपान गर्छु मलाई त्यसको लत लागेको छ भने मैले त्यो मेरो विद्यार्थीलाई तिमीले राम्रोसँग उसलाई मैले बुझाउन सक्दिनँ कि तिमीले यो खान हुँदैन भनेर किनकि म आफू नै त्यसको एडिक्ट हुन्छु होइन र सर्वप्रथम त टिचर यसबाट शुद्ध हुनुपर्छ मेरो आफ्नो भाषा अनुसार
तर पनि हाम्रो समाजमा सबै शिक्षकलाई त गन्नु भएन होइन एउटै पाटोमा राख्नु भएन तर पनि धेरै शिक्षकहरू चाहिँ अब यिनी गुर्खा अनि सुटीजन्य पदार्थहरू
खाइरहनु भएको
हुन्छ र उहाँले नै भन्नुहुन्छ यसले खराब गर्छ अब गुरु जस्तो मान्छेले आफूले खाइरहने र
अरूलाई
खानु हुन भनिरहँदा पनि विद्यार्थी भाइ भने त टेर्ने कुरै भएन
त्यसैले मेरो अनुरोध के रहन्छ भने समग्र मेरा शिक्षक सहकर्मी मित्रहरूलाई पनि जुन कुरा हामीले खान हुँदैन भनेर बच्चालाई सिकाउँछौँ त्यो कुरा बच्चालाई सिकाउनुभन्दा पहिला हामी आफैले छोड्नुपर्छ र छोडौँ यो मेरो अनुरोध हो
यसरी नै हामी निरन्तर रूपमा हरेक विद्यालयका शिक्षकहरू सचेत हुँदै गइयो र अभिभावकले पनि यसमा चासो दियो भने चाहिँ पक्कै न्यूनीकरण गर्न त हामी चाँडै नै
सक्छौँ जस्तो यसमा सरकारको पनि उल्लेख्य भूमिका रहेको म पाउँछु किनभने सुर्ती स्वास्थ्यको लागि हानिकारक छ बट्टामा लेख्यो अनि व्यापार गर्यो ल हेर्नुहोस् है समस्या हो यो सुर्तीमा किन सुर्ती अथवा मद्यपान यिनीहरूमा अत्यधिक कर आउँछ कर उठ्छ राष्ट्रलाई त्यो कर आवश्यक छ भन्ठान छ राष्ट्रले होइन र खुल्लेआम बिक्री गरिराखेको हुन्छ होइन एउटा त त्यसमा अलिक कडाइका साथ त्यसलाई प्रतिबन्ध गर्ने हो भने चिज पाउँदै नपाएपछि खानेकुरै हुँदैन
पक्कै
पनि होइन र चिजै उपलब्ध छैन भने त त्यसलाई खान मान्छे त कोसौँ पर गएर खाने भने त त्यति सहज छैन कि त उद्देश्य छोडेरै जानु पर्यो साँझ सिमाना कटेरै जानु पर्यो होइन यसलाई प्रतिबन्ध गर्नलाई सजिलो छ यसमा सरकारले चासो राख्नुपर्छ र यसलाई धुम्रपान मद्यपान जस्तो यही हामी छिमेकी राष्ट्रहरूतिर जाँदाखेरि के पाउँछौँ भने तपाईँ अँध्यारो भइसकेपछि हाम्रो नेपालमा जस्तो हरेक दुला दुलामा जाँड रक्सी र चुरोट खैनी सुर्ती पाइँदैन है त्यो खानको लागि निश्चित क्षेत्र तोकिएको हुन्छ र त्यो क्षेत्रमा बाहेक र उमेर तोकिएको हुन्छ निश्चित उमेर र क्षेत्र तोकिएको हुन्छ त्यो बाहेक अन्यत्र उपलब्ध हुँदैन अन्यत्र खाने कुरै भएन यसले पनि न्यूनीकरणमा ठुलो सहयोग पुर्याउँछ एउटा कुरा दोस्रो शिक्षक मित्रहरूले आफूले खराब हो भनेर पुष्टि गरेको वस्तु आफैले खाइदिनु भएन अनि बच्चाहरूलाई खान हुँदैन भनेर उहाँहरूले उत्प्रेरित गर्नु पर्यो होइन अनि तेस्रो अभिभावकहरूले पनि जब म यसमा फसिराखेको छु भने मेरो सन्तान यसमा फस्नु हुँदैन भनेर भनिरहँदा त्यो पहिला आफैले छाड्नुपर्छ
पक्कै पनि
मैले ल तिमीहरूको लागि मैले यो छाडेँ यो राम्रो होइन रहेछ यो तिमीहरूले पनि छाड्नुपर्छ यसको सङ्गतमा नलाग्नु भनेर अभिभावक पनि सचेत रहनुपर्छ विद्यालय आफै सचेत रहन्छ नै होइन र सरकार पनि सचेत रहिदियो भने र यस्ता क्रियाकलापहरू गर्नलाई जो उद्यत छन् कोही कोही यसका एक थरी गिरोह भनेर हामी जुन भनिरहन्छौँ हो उनीहरू आम्दानी ठुलो हुने हिसाबमा केही व्यक्तिहरूलाई केही युवाहरूलाई फसाउनको लागि उद्यत छन् र त्यो वर्गलाई समातेर सही उनीहरूलाई पनि एउटा दण्ड जरिवाना गरियो भने र यसको उपलब्धतामा रास ल्याउन सकियो भने अवश्य पनि यो निराकरण हुन्छ भन्ने कुरामा दुईमत छैन जस्तो लाग्छ
यति कुरा गरिरहँदा पनि अहिलेको व्यस्त समय र व्यस्त परिस्थितिमा हरेक अभिभावकहरू बिहानदेखि साँझसम्म काममा व्यस्त रहेको देख्नुहुन्छ अब बिहान आफ्नो बाबु नानीलाई होस्टेलमा राख्ने हो कि अथवा स्कुलको जिम्मा दिने हो कि बिहानै पठायो र साँझ घर आउने अहिले प्रचलन हरेक समाजमा रहेको छ र त्यो नगरिकन अहिलेको आर्थिक अवस्थाले पनि अब विद्या आफ्नो बाबु नानीलाई राम्रो ठाउँमा पढाउनको लागि उनीहरूको राम्रो शिक्षा दीक्षा दिनको लागि पनि अलिकति अप्ठ्यारी परिस्थिति भएको कारणले नै उहाँहरूले आफ्नो परिवार र आफ्नो सन्तानभन्दा अलिकति आर्थिक पाटोलाई नै अलिकति जोड दिएको देखिन्छ। यसले गर्दा चाहिँ यो जुन अभिभावकले समय नदिएको कारणले विद्यार्थी भाइ बहिनीहरू अथवा अभिभावकका सन्तान सन्ततिहरू चाहिँ यसमा पनि अलिकति संलग्न भएको बढी पाइएको छ भन्ने कुरा पनि हाम्रो समाजमा सुनिन्छ। यहाँलाई चाहिँ कस्तो लाग्छ? यहाँ त लामो समयदेखि शिक्षामा
अब आर्थिक पाटोले पनि बालबालिकालाई यतातिर उन्मुख गराउने मुख्य भूमिका खेलेकै छ। जस्तो पछिल्ला दिनहरूमा के भइरहेछ भन्नुहुन्छ भने एक थरी त अभावको कारणले बिहानदेखि बेलुका नै व्यस्त हुनुहुन्छ, उहाँहरूले आफ्नो बालबच्चालाई ख्याल गर्न सक्नु भएको छैन, एउटा कुरा त्यो छ। र अनि विद्यालयलाई जिम्मा लगाउनु भएको छ, होइन म पैसा कुनै हालतमा कसरी तिरेर भनौँ सकि नसकी कसरत गर्नुभएको छ, बुझाउनु भएको छ। अनि दोस्रो अर्को पक्ष के छ भन्नुहुन्छ भन्दा हाम्रा रहरले भनौँ या बाध्यताले लगभग अहिले ठुलै सङ्ख्या हामी विदेश पलायन भएका छौँ, अभिभावकहरू विदेशमा जानुभएको छ, चाहे मम्मी जानुभएको छ चाहे बाबा जानुभएको छ। अनि उहाँहरू बाहिर गइसकेपछि उहाँहरूलाई पैसा त्यति ठुलो भइराखेको छैन, पैसा सामान्य हिसाबमै कमाइन्छ भन्ने नै भइराखेको छ। र त्यो पैसा उहाँहरूले घरमा पठाइदिनुहुन्छ आफ्ना छोराछोरीहरूले पनि, अब हामीले जे जस्तो दुःख पायौँ पायौँ, अब यिनीहरूले चाहिँ दुःख पाउनु हुँदैन भन्नुहुन्छ र अलि यथेष्ट मात्रामै पैसा उपलब्ध गराइदिनुहुन्छ, उपलब्ध भइरहेको छ। त्यसपछि अहिलेको यो वर्तमान परिप्रेक्ष्यमा उपलब्ध भएका जति पनि हाम्रा सञ्जाल सामग्रीहरू छन् हो यी सामग्रीहरू पनि उहाँहरूले उपलब्ध गराउनुहुन्छ, जस्तै मोबाइल भयो ट्याब भयो होइन, यस्ता खालका कुराहरू पनि त्यहाँ उपलब्ध छन्। अनि नेट घर घरमै छ प्रायः होइन, यसले गर्दाखेरि अनि एउटा गार्जियनको भूमिका बच्चाले खोजिराखेका छ, बच्चाले पाएको छ पैसा, गार्जियन पाएको छैन तर पैसा पनि पाएको छ है, यो धेरै यस्तो अवस्था छ। अनि पैसाको जब सही सदुपयोग हुन सक्दैन त्यसपछि त हुन पऱ्यो दुरुपयोग। अनि दुरुपयोग कसरी गर्छ त बच्चाले भने दुरुपयोग गर्नलाई धेरै ठाउँमा शिक्षाको जरुरी हुँदैन, उनीहरूले सहजै त्यसको दुरुपयोग गर्न सक्छन्। र सामान्य फिल्ममा अघि मैले भनिसकेको छु, फिल्ममा हेरेका भरमा विज्ञापन हेरेका भरमा उनीहरूले अब घरमा उनीहरूलाई केयर गरिदिने मान्छे नहुने बित्तिकै लुक्न पनि परेन, टाढा जान पनि परेन, सहजै उनीहरूकै रुममा नै त्यस्ता अनैतिक क्रियाकलापहरूमा संलग्न हुनलाई उनीहरूलाई बल पुगिराखेको छ। र यो पनि एउटा बच्चाहरूलाई यो यतातर्फ धकेल्ने पाटो बनेको हो भन्ने मेरो बुझाइ छ।
अब समग्रमा हामीले कुराकानी गरिरहँदा पनि यति बेला जति पनि अभिभावकले होस्टेलमा राख्ने चलन छ होइन, होस्टेलमा राखिरहनु भएको छ, समय दिन सक्नु भएको छैन, खास उहाँहरूलाई चाहिँ यहाँको सल्लाह सुझाव के रहन्छ?
अब होस्टेल बस्ने बाध्यता भएका बालबालिकाहरूलाई जुन गार्जियनले जिम्मा लगाउनुहुन्छ होस्टेलमा, उहाँहरूले के कुरामा आफू पनि सजग भइदिनु पर्यो भने मैले बालबालिकालाई छोड्नु परेको छ म बाहिर छु भनिरहँदा पनि त्यो मेरो बच्चाले मेरो बच्चीले होस्टेलमा गएर सिक्नुपर्ने कुरा विद्यालयमा गएर सिक्नुपर्ने कुरा सिकिराखेको छ कि छैन, मैले उसलाई पठाएको पैसा चाहिने मात्रै पठाएको छु कि बढी पठाइदिएको छु, होइन उसले यसको फजुल खर्च गरिराखेको पो छ कि, अथवा उसको सही किसिमबाट त्यहाँनिर हेरविचार पुगेको छ छैन, अथवा ऊ गलत ट्र्याकमा फस्न लागेको पो छ कि, यस्ता कुराहरूप्रति हरेक अभिभावक चाहे नजिक चाहे टाढा जहाँ बसे पनि अहिले हामीलाई फोनको सुविधा छ होइन, विभिन्न किसिमका मेसेजहरू हामी गर्न सक्छौँ, सजगता अप्नाउन अति जरुरी छ किनभने बिग्रिसकेपछि ओहो के अरे बिचरा भन्नुभन्दा समयमा नै ख्याल पुर्याउन सकियो भने बिग्रिनबाट जोगिन सकिन्छ।
अब यस्तै गरी अब अहिले होस्टेलमा राख्ने प्रचलन आइरहँदा पनि साथी सङ्गत त्यस्तै गरी जुन लैलैमा लाएर पनि बिग्रिने चलन छ
हजुर,
त्यसले चाहिँ अब होस्टेलमा राखिरहँदा विभिन्न सोच भएका विभिन्न एजका व्यक्तिहरू अथवा युवाहरू बसिरहँदा पनि त्यसले पनि अलिकति जुन यो दुर्व्यसनीतिर अथवा नकारात्मक कार्यतिर चाहिँ अलिकति भूमिका खेल्छ कि जस्तो पनि लाग्छ नि, यहाँलाई चाहिँ के लाग्छ? यहाँ
यो अवश्य पनि यहाँको कुरा सान्दर्भिक छ, बच्चाहरू पहिलादेखि नै अलिकति गलत ट्र्याकमा छन् भने त्यस्तो बच्चा चाहे होस्टेल बसोस् चाहे घरमा बसोस् ऊ सुध्रिनलाई टाइम लाग्छ नै. उसले होस्टेलमा आफू मात्र नभइकन अरूलाई पनि बिगार्न सक्ने सम्भावना रहन्छ फेरि, किनभने साथीहरूसित जति नजिकिएर कुरा गर्छ
त्यो आफ्नो
गर्ने चलन पनि छैन, गर्न सक्दा पनि सक्दैन होइन. र उसका इच्छा असीमित हुन्छन् र ती इच्छा असीमित इच्छाहरूलाई परिपूर्ति गर्ने क्रममा उसको साथीले सहयोगीको भूमिका खेलिराखेको हुन्छ. र एउटा तपाईँको टिनेजमा प्रवेश गरिसकेपछिको बच्चा भनेको बाउ आमाबाट सकेसम्म टाढा रहन खोज्ने हुन्छ, किनकि उसले शारीरिक रूपमा मानसिक रूपमा जे कुराको महसुस गरेको हुन्छ त्यो महसुस गरेका कुराहरू उसले बाबुआमासित राख्दाखेरिमा बाबुआमाले त्यसको अनुमति दिनुहुन्न. अनि तर ऊ त्यो अनुमति नदिएपछि ए यो मेरो अब पुरा हुने विषय होइन, म यतातिर लाग्नु हुँदैन भनेर उसले सोच्दैन, उसले जसरी भए पनि त्यसलाई पुरा गर्नै पर्छ भनेर ऊ अगाडि बढिरहेको हुन्छ. र त्यति बेला उसको साथ दिने जुन सहयोगी साथी हुन्छ ऊ अत्यन्त नजिक भन्न सक्छ र त्यसले सजिलै उसलाई पनि डोर्याइदिन सक्छ.
त्यही त अब लैलैमा चाहिँ धेरै व्यक्तिहरू युवाहरू बिग्रिएको अवस्था छ भनेर हाम्रो समाजमा पनि कयौँ व्यक्तिहरू सानै उमेरमा लागु पदार्थ दुर्व्यसनीको प्रयोग गर्ने, त्यस्तै गरी अब विभिन्न छन् विकृतिहरू, अब गाँजा चरेस हिरोइन आदि अहिले त विभिन्न यिनी नयाँ नयाँ पद्धतिहरू निस्किरहेछन्.
हजुर,
यसले गर्दा उनीहरूको स्वास्थ्य स्थिति र पारिवारिक स्थिति पनि डामडोल परेको अवस्था हाम्रो समाजमा देखिन्छ. खास गरी अब शिक्षाको मार्फतबाट सचेतना चाहिँ हामीले कसरी बनाउँदा कसरी गराउँदा चाहिँ अलिकति प्रभावकारी रूपमा चाहिँ हाम्रो समाजमा अलि सबै सचेत हुन्छन् जस्तो लाग्छ यहाँलाई.
अब यसमा बच्चाहरूलाई त मैले अघि पनि अलिकति उकाइसकेको छु कुरा, क्लासको भरमा मात्रै सीमित राखेर पुग्दैन, यसको लागि एक्स्ट्रा क्लास दिनुपर्ने हुन्छ. जस्तो चरित्र निर्माण, व्यक्तित्व विकास, चरित्र निर्माणसँग सम्बन्धित विषयलाई टपिक बनाएर शीर्षक बनाएर बालबालिकालाई यस सम्बन्धी छुट्टै समयमा उनीहरूलाई सहभागी गराएर विभिन्न किसिमका त्यो सोसँग सम्बन्धित भिजुअल प्रोग्रामहरू समेत राखेर होइन अडियो भिजुअलको माध्यमबाट पनि हामी उनीहरूलाई सचेत गराउन सक्छौँ र त्यसका असरहरूको बारेमा बच्चाहरूलाई जानकारी गराएर पनि उनीहरूलाई सजग गराउन सकिन्छ. अनि बच्चाहरूलाई एकपटक भनेर हुँदैन, यो कुरा चाहिँ अति दोहोऱ्याइरहनु पर्ने कुरा हो.
अहिले अहिलेको बच्चाहरू चाहिँ अलिकति हुन्छ नि पहिला पहिला जस्तो एकचोटि भन्दैमा अब अभिभावकले अथवा टिचर अथवा गार्जियन जुनसुकै व्यक्तिले पनि एकपटक भन्दैमा अलिकति सहज रूपमा मान्ने चलन पनि हाम्रो समाजमा देखिँदैन. अहिलेका अलिकति जिद्दी स्वभावका युवाहरू अथवा बालबालिकाहरू छन्, यसले गर्दा पनि अब अभिभावक शिक्षक र हरेक समाजका व्यक्तिहरूलाई पनि अलिकति अप्ठ्यारो स्थितिमा परेको छ. अब त्यसले गर्दा अब उनीहरूलाई कसरी हुन्छ सकारात्मक रूपमा गाली गरेर भन्दा पनि मायालु तरिकाले अथवा यसको बारेमा बुझाउन कसरी सकिन्छ भन्नेतिर लाग्यो भने चाहिँ पक्कै पनि परिवर्तन हुन्छ होला.
हजुर,
खास अब विद्यालयले चाहिँ अब गर्नुपर्ने भूमिकाका विषयमा विद्यालयमा हरेक कुरा पढाइ हुन्छ, पढाइ भइरहँदा पनि यस बारेमा चाहिँ अब विद्यालयले सोच्नुपर्ने आवश्यक देखिएको छ. अब कुन रूपमा सोच्यो भने चाहिँ अब टिनेजका प्रवेश गरेका विद्यार्थीहरू उनीहरू चाहिँ यस्तो बाटोमा लाग्दैनन् होला जस्तो लाग्छ.
अब उनीहरूलाई हामीले गरेर गराएर नै सिकाउने हो, पटक पटक दोहोऱ्याइरहनु पर्ने अवस्था आउन सक्छ. र जस्तै मान्नुहोस् कुनै बच्चा हल्ला गरिराखेको छ, त्यो बच्चालाई त हल्ला नगर अथवा हल्ला गरेछ भने पिटाइ खान्छस् भनेर भन्नु र चुप लागेर बस्दाको फाइदा के हो भनेर भन्नु फरक कुरा हो.
पक्कै पनि
होइन, तपाईँले कुनै बच्चाले चुरोट खाएर आएको छ, त्यो बच्चालाई गाली गर्नुभयो, ल्याएर पिट्नुभयो, अनि उसले के सोध्छ ठान्छ भने कुनै दिन सायद उसले तपाईँले खाइराखेको पो देखेको छ कि होइन, त्यतातिर पनि हेर्नुपर्ने हुन्छ. त्यो बच्चालाई चुरोट खानुका तैँले नखा भनेर पिट्नु कराउनु भन्दा उसलाई चुरोट खानुको असर के हो त, यसको बेफाइदा के हो, यो किन खाइन्छ, अथवा यसको बारेमा उसलाई नुहाँदाखेरिका राम्रा पाटाहरू बुझाउन सकियो भने त्यो बच्चाले खाँदैन फेरि.
पक्कै पनि यहाँले एकदम राम्रो कुरा गर्नुभयो. जुन रूपमा हामीले सकारात्मक रूपमा उनीहरूलाई सम्झाइ बुझाएर सहज रूपमा सजिलो तरिकाले उनीहरूलाई एकदम मुलायम पाराले भन्न सकियो भने यसबाट कमी गर्न सकिन्छ भन्ने यहाँको राय.
हजुर,
अब यहाँको विद्यालयमा पनि लगभग 600-700 हारारीमा विद्यार्थीहरू छन् भनेर जान्नु भएको छ. अब उहाँको अभिभावकसँग पनि कतिको नजिक भएर यहाँ अब हुन्छ नि अभिभावकलाई पनि अब आफ्नो विद्यालयमा भएको विद्यार्थीले चाहिँ कस्तो कार्य गरिरहेको छ के छ भन्ने कुरा अभिभावकलाई भन्दा पनि हजुरलाई थाहा हुने कुरा हो. स्कुललाई थाहा हुन्छ होइन. विद्यालयले चाहिँ अब अभिभावकलाई चाहिँ आफ्नो विद्यालयले चाहिँ तपाईँको बाल बालिका चाहिँ अलिकति यो पढाइको बाटोमा भन्दा अलिकति बाहिरी ट्र्याकमा छ है.
त्यस्तो रह्यो भने त बेलामा नै हामी पहिला त विद्यार्थीलाई नै हामीले सम्झाउने काम गर्छौँ होइन. अनि त्यहाँ सम्झाउँदाखेरि सम्झाउने मैले अघि भनिसकेँ हाम्रो सम्झाउने क्रम चाहिँ अलिक फरक हुन्छ. सम्झाउने त्यो तरिका अलिक फरक हुन्छ. मैले त्यसरी हेर्छु बच्चालाई. म बच्चालाई सकेसम्म पनिसमेन्ट दिन नपरोस् भन्ने सोचको मान्छेमा पर्छु. उनीहरूलाई सम्झाएरै हुन सक्छ. धेरै कुरा सम्झाएर सम्झिन्छन् बच्चाहरूले र अभिभावकहरूलाई पनि त्यस्तो गल्ती कमी कमजोरी भइहालेको अवस्थामा दोहोरियो भने तपाईँको बच्चामा यो समस्या देखिएको छ यसको घरको वातावरण के छ
भनेर जुन विद्यालय र अभिभावकको कोअर्डिनेसन भयो भने चाहिँ अब विद्यार्थीको निगरानी गर्नको लागि
धेरै
सजिलो हुने भएको हुनाले मैले यो बाटो जोड्न खोजेको होइन. अब अहिले हामी समग्र रूपमा हेर्दाखेरि समाजमा धेरै विद्यालयहरू खुलिरहेका छन्. अब प्राइभेट तर्फबाट खुले पनि सरकारीबाट आए पनि विद्यालयहरू धेरै छन्. तर पनि अब पढाइको पाटोलाई हेर्दा जुन पाठ्यक्रममा रहेको जुन छ परिवेश त्यसलाई मात्र जोड दिने चलन छ.
हजुर.
त्योभन्दा बाहिरी तरिकाले हाम्रो समाजमा हुने घटनाहरू समाजमा गर्नुपर्ने दायित्वहरूको विषयमा चाहिँ अब विद्यालयले चाहिँ के भूमिका खेल्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
एकदम सही कुरा ल्याउनु भयो. अब विद्यार्थी भनेको विद्यालयको मात्रै होइन अनि बालबच्चा घरको मात्रै पनि
होइन.
त्यो विद्यार्थी अथवा त्यो बच्चा नै समाजको त्यो असल अङ्ग हो जसले भोलि समाज निर्माण गर्दै हुन्छ गरेको हुन्छ होइन. त्यसलाई हामीले समाजमा घुलमिल हुन सिकाउनको लागि यो पछिल्ला दिनहरूमा यो समस्या देखिएको छ. बच्चाहरू घर र स्कुल घर स्कुल बाहेक
त्योभन्दा अरू बाहिरी कुरामा हुन्छ नि समाजमा कुनै कार्यक्रम भइरहेको छ त्यहाँ गएर सुनौँ भन्ने कुरा छैन कि त्यो समय चाहिँ बरु मोबाइलमै
बस
भन्ने पनि भएको हुन्छ.
त्यसैले बच्चाहरूलाई समाजसँग पनि घुलमिल गराउनका लागि सामाजिक क्रियाकलापहरू विद्यालयभित्र नै हामी त्यसलाई चाहिँ समायोजन गर्न सक्छौँ. हाम्रो समाजमा के कस्ता क्रियाकलापहरू हुन्छन् ती क्रियाकलापहरूको नमुना कमसेकम मोडल चाहिँ हामी स्कुलभित्र नै गर्छौँ होइन. स्कुलभित्र नै गर्दै गर्दाखेरि बच्चाले समाजसँग घुलमिल हुने कसरी वास्तवमा विद्यालय एउटा ठुलो समाज हो कि त्यो विद्यालय जसरी समाजमा विभिन्न वर्गका मानिसहरूको बसोबास हुन्छ त्यस्तै विद्यालयमा धेरै क्षेत्रका विद्यार्थीहरूको उपस्थिति हुन्छ र एउटा क्लासमा हामीले अध्ययन गर्ने हो भने त्यहाँ एउटा समाज तयार भइराखेको हुन्छ र विद्यालयले समाजमा हुने कुराहरू जस्तै विभेदका कुराहरूमा त अलि धेरै न्यूनीकरण ल्याएको छ. समाजमा हुने जातीय भेद वर्गीय भेद लिङ्गीय भेद होइन अब यस्ता विषयहरूमा धार्मिक भेद है यस्ता थुप्रै कुराहरू छन् जसलाई विद्यालयले मान्दैन र त्यो मान्नु हुँदैन भनेर लिएर आएको छ होइन. हिजोका दिनमा हामीले अछुत भनेर मानेका जातिहरूलाई छुँदाखेरिमा छिटो हाल्नुपर्ने जुन प्रथा थियो परम्परा थियो अब अहिले त्यो अछुत भनेका को हुन् र भन्ने जस्तो प्रश्न विद्यार्थीहरूले गर्छन्.
हो त्यो चाहिँ विद्यालयले त्यति
पारिसकेको छ
सिकाइसक्यो. अब यस्तै गरी लागु पदार्थ
यसलाई पनि हजुर अब यो पनि जस्तो समाज चाहिँ तपाईँको कस्तो छ भने समाजमा यो जाति यस्तो उस्तो भनेर सरकारले विज्ञापन गर्दैन होइन. त्यसबाट बच्चालाई कुनै सरकारको विषय पनि भन्दैन त्यो. त्यसबाट त्यतातिर बच्चा जोडिनलाई खासै चाहँदैन. यसलाई न्यूनीकरण गर्ने सन्दर्भमा ऊ धेरै अगाडि छ. तर यो लागु पदार्थ अथवा यी मद्यपान धुम्रपानहरूका जे जस्ता विषयहरू छन् विकृतिहरू छन् यिनीहरूलाई विज्ञापनका माध्यमबाट नै उठाउने प्रयत्न गरिएको छ र यो अत्यन्त हानिकारक हुन्छ बालबच्चाको लागि. अनि घरका मैले फेरि दोहोऱ्याइरहन पर्ने अवस्थामा पनि म के भन्छु भने हामीले यसलाई न्यूनीकरण गर्नको लागि विद्यालय एउटैले लागेर सक्दैन है यो सरकार पनि लाग्नै पर्छ सरकार के गर्छ भने हस्पिटल बनाउँछ हस्पिटल पनि खर्च गर्छ अनि यता चुरोट रक्सी आदि इत्यादि पनि उत्पादन गर्छ त्यतातिर पनि लगानी गर्छ होइन यो एक आपसमा मिलिराखेको विषय छैन क्या यो
होइन
त्यो रोग लाग्छ भन्छ रोगीलाई उपचार गर्नलाई हस्पिटल जा पनि हुन्छ
अनि
स्वास्थ्य बिमा पनि गर्ने खोज्छ होइन अहिले आएर स्वास्थ्य बिमाको प्रसङ्ग उठिरहेको छ स्वास्थ्य बिमा पनि गर भन्छ यतातिर रोग पनि ल है त यो खाएर तँलाई रोग लाग्छ भन्ने कुरा पनि
उत्पादन गरिरहेको छ
भन्छ पनि उत्पादन गरेर खुवाइरहेछ फेरि है यसरी यो दोहोरो भूमिकामा उत्रिनु हुँदैन यसलाई न्यूनीकरण अरू उपाय विकल्प खोज्ने हो नि कर उठाउने त अरू विकल्प खोज्ने हो आमदानी गर्ने राष्ट्रको आमदानी गर्ने अरू विकल्प खोज्ने हो यस्ता पदार्थमा किन विभिन्न विज्ञापनका साथै नलाई अगाडि बढ्नुपर्छ पर्दैन नि होइन र फिल्म हलमा गयो भने तपाईँको सुरुमै विज्ञापनका कुराहरू आइरहेको हुन्छ त्यो प्रसङ्गै नउठाइदिएपछि त त्यो त देख्नै परेन हेर्नै परेन नि त्यसैले यी जति हानिकारक
यहाँको राय के रह्यो भन्दा सरकारले चाहिँ यो लागु पदार्थ दुर्विचनी अथवा यिनी विकृतिका जुन पनि विज्ञापनहरू छन् रक्सीका विज्ञापनहरू
छन् उत्पादन ब्यान्ड हुनुपर्छ होइन उत्पादन पनि ब्यान्ड गरिनुपर्छ ताकि त्यो सँग सम्बन्धित केसहरूसँग फेरि किन ठुलो धनराशि खर्च गरेर सरकार त्यसमा फसिरहने जसलाई रोगी दिँदाखेरिमा एउटा त्यसको उपचारमा गरिने लगानी त जोगियो नि त होइन र त्यो नै एउटा सेभ हो नि होइन सेभ गर्न सक्यौँ नि त हामीले आफ्नो अर्थतन्त्रलाई होइन भने त्यो एउटा महत्त्वपूर्ण पाटो बन्छ अब बजारमै उपलब्ध छैन भने घरमा त्यो उपलब्ध हुँदैन अनि घरमा उपलब्ध नभएपछि घरका बाबुआमाले खाने कुरा भएन अनि घरका बाबुआमाले नखाएपछि छोराछोरीले देख्ने कुरा पनि भएन त्यसपछि स्वत यो त यति सजिलै नियन्त्रण हुन्छ मलाई मेरो विचारमा यो पोलिसी अलिकति चेन्ज गरिदिने हो भने त्यस्तो ठुलो समस्या होइन यो त
पक्कै पनि यहाँले राम्रो कुरा उठाउनु भयो सहज रूपमा अब भन्नको लागि गर्नको लागि तत्पर रहेर सम्बन्धित निकायले यसमा ध्यान दिने हो भने पक्कै पनि यसलाई न्यूनीकरण गर्न सहज रूपमा सकिन्छ भन्ने कुरा यहाँले पनि दर्शाउनु भयो हामी यति बेला कार्यक्रमको अन्त्यन्ततिर पनि आइसकेका छौँ अन्त्यमा विद्यार्थीहरू र अभिभावकहरूलाई
म सम्पूर्ण श्रोता भन्नु पर्यो अब हामीले विद्यार्थी अभिभावक लगायत होइन जसले सुन्नु भएको छ अहिले विजय एफएमको यो कार्यक्रम जसले सुन्नु भएको छ र म सबैमा सादर निवेदनका साथ के अनुरोध गर्छु भने धुम्रोपानले अहिलेसम्म कसैको हित गरेको छैन मद्यपानले पनि कसैको हित गरेको छैन श्रुतिजन्य पदार्थ र यी जति पनि हामीले ड्रग्सका कुरा गरिरहेका छौँ यिनीहरू पनि सबै मानवका हित विपरीत छन् भनेर थाहा हुँदाहुँदै हामी सचेत वर्ग जो यसमा फसेका छौँ उहाँहरूले यसलाई तुरुन्तै छाड्न पहल गर्नको लागि म यहाँहरूलाई हार्दिक निवेदन गर्छु र जसलाई आफ्नो बालबालिकामा यो रोग ननिम्तियोस् भन्ने लाग्छ उहाँहरूले त अनिवार्य रूपमा छाड्नै पर्ने हुन्छ अनि यदि यहाँहरूले नचाहँदा नचाहँदै पनि बालबालिकाहरूमा त्यो खालको सङ्गत मा लागेको केही रिपोर्टहरू छ भने उहाँहरूलाई जानकारी छ भने सकेसम्म उहाँहरूले सम्झाउनुहोस् पहिला चरणमा सम्भावना रहेन भने विद्यालयलाई जानकारी गराइदिनुहोस् विद्यालयमा सम्बन्धित टिचरहरूले सम्झाउनुहुन्छ र म आफै पनि हाम्रो समाज स्वच्छ र निश्चल निष्कपट होस् भन्ने चाहना राख्छु र म आफू त त्यसमा सदैव प्रयासरत र प्रयत्नरत छँदैछु
हस्त सरले आफ्नो अमूल्य समय र अमूल्य विचारहरू हामी सामु आएर राखिदिनु भयो यहाँलाई धेरै धन्यवाद छ
धन्यवाद यहाँ पुष्कर सरलाई र यो विजय एफएम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई पनि मेरो हार्दिक नमस्कार
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसक्यौँ कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र हाम्रो टेलिफोन नम्बर 078-5014-5014-06 पनि यहाँले टिपाउन सक्नुहुनेछ हस्त आजलाई कार्यक्रम हातेमालो यति नै यतिन्जेल कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धन्यवाद र मलाई प्राविधिक कक्षाबाट साथ दिने साथी राजेन्द्र श्रेष्ठलाई पनि धन्यवाद भन्दै कार्यक्रम हातेमालोबाट म कार्यक्रम संचालक पुष्कर अधिकारी अर्को सातासम्म बिदा हुन चाहन्छु हस्त नमस्कार